والصلاة والسلام على سيد المرسلين سيدنا ونبينا ومولانا محمد وعلى آله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الذين آمنوا وعملوا الصالحات كانت لهم جنات الفردوس نزلا خالدين فيها لا يبغون عنها حولا. صدق الله مولانا العظيم. رمضان المبارك کے بعد کا یہ پہلا جمعہ ہے اور ابھی تک رمضان کی بابرکت بہاریں ہر انسان کے قلب میں، دل میں کچھ نہ کچھ اثر انداز ہیں. اللہ کرے کہ یہ رونق اور یہ اس کے آثار و نشان، یہ اس کی برکات اگلے رمضان تک قائم اور دائم رہیں اور ہم سب ایمانی اور روحانی قوت سے دین اور شریعت کے تمام احکام پر عمل کرتے رہیں. اللہ تعالیٰ اس کی ہم کو بے پناہ توفیق عطا فرمائے. قرآن کریم کی یہ ایک چھوٹی سی آیت کریمہ ہے لیکن بڑی اہمیت رکھتی ہے. سورہ کہف کی آیت ہے جس کے بارے میں پہلے بھی بار بار کہا جا چکا کہ اس سورت کی تلاوت اور اس کی کم از کم 10 آیتوں کی تلاوت، صحیح حدیث کے مطابق دجال کے بڑے فتنے سے حفاظت میں بہت ہی مفید اور اثر انداز ہے. جو آدمی جمعہ کے دن 10 آیتوں کی شروع سے تلاوت کر لے تو کم از کم انشاءاللہ بڑے فتنے سے حفاظت ہوگی. اور یوں دنیا میں ہر وقت فتنے ہیں ہی، مال کا فتنہ، دنیا کا فتنہ، جاہ و عزت کا فتنہ اور نہ معلوم کیسے کیسے فتنے انسان کو راہ راست سے ہٹاتے رہتے ہیں، دور بھگاتے رہتے ہیں. ان سب سے فتنے میں یہ 10 آیات مفید اور مؤثر ہو جائیں، اس میں کوئی اشکال کی بات نہیں. اور جتنے بھی نیک اعمال ہیں، ہر عمل ہمارے لیے ایک سد راہ ہے برے راستے پر جانے سے، گناہ کے راستے پر جانے سے. نماز پڑھیں تو اس کی یہ شان ہے، روزہ رکھیں اس کی یہ شان ہے، زکوٰۃ دیں اس کا یہ اثر ہے، حج کریں اس کے فائدے ہیں. جتنے اعمال اللہ تعالیٰ نے دیے ہیں یہ بہت بڑی اہمیت رکھتے ہیں دنیا میں انسان کی حفاظت کے لیے، انسان کے ظاہری اور باطنی فتنوں سے بچاؤ کے لیے، انسان کے دل دماغ کو درست کرنے کے لیے اس کا بڑا کردار ہے. اللہ ہمیں توفیق عطا فرمائے. اور ایک بات کئی مرتبہ عرض کی گئی کہ ہم ان تمام اعمال کو اپنے اوپر بوجھ سمجھ کر نہ کریں بلکہ اپنا فرض سمجھ کر کریں، اپنی ذمہ داری سمجھ کر کریں. یہ ہے سب سے بڑی بات، سب سے بڑی چیز. خوشی خوشی کرنا، جسے کہتے ہیں خوشی خوشی کرنا، جیسے شادی گھر میں آتی ہے تو ہر کام انسان خوشی خوشی کرتا ہے، بوجھ نہیں سمجھتا ہے، بھئی یہ بھی کرنا ہے، وہ بھی کرنا ہے، اسے بھی انجام دینا ہے، اسے بھی انجام دینا ہے، ہر کام میں پیش پیش، ہر کام میں آگے آگے، اور ہر کام اسے کرنا ہے. یہی چیز ہماری عبادت بن جائے، عبادت میں بن جائے، ہم ہر عبادت کو اللہ کی رضا کے لیے کریں، خوشی خوشی کریں. یہ نہیں کہ چلو حکم ہے تو مان لو، کرنا ہے تو کرنا ہی پڑے گا، کہاں جائے گا چھٹکارا، نہیں نہیں، یہ ایک دوسرا خیال قائم ہو گیا. نہیں، جس طریقے کھانے کی رغبت انسان کے دل میں ہوتی ہے، بھوک لگتی ہے کھاتا ہے، شوق سے کھاتا ہے، پیتا ہے بھوک پیاس لگتی ہے شوق سے پیتا ہے، تو جیسے یہ چیزیں شوق سے اور آدمی اندر کی طلب سے کرتا ہے، اسی طریقے پر عبادت بھی اندر کی طلب سے پیدا ہو، پھر اس کے اثرات، اس کے فائدے ہوتے ہیں. بزرگان دین جو اپنے یہاں خانقاہوں میں مجاہدے کراتے ہیں، اس کا مقصد ہی ہے कि जो आदतें हैं वो इबादत बन जाए और जो इबादत है वो आदत बन जाए। आदतें इबादत, यानी कोई आदत खराब ना रहे, सब अच्छी आदतें इंसान में कायम हो जाए और फिर इबादत क्या बन जाए, आदत बन जाए। इबादत हम ऐसी करें जैसे ही हमारी आदत है, हमें करना ही करना है। जिस चीज़ की आदत बन जाती है उसके लिए आदमी को जोर फिर नहीं लगाना पड़ता, फिर तो आदत मजबूर करती है, भाई ये तो करना ही करना है। जो पान खाने वाले हैं वो पान के आदि हो जाते हैं, बीड़ी सिगरेट वाले बीड़ी सिगरेट के आदि हो जाते हैं, और न मालूम कैसी कैसी बिगड़ी हुई आदतें होती है। अल्लाह बचाए इनसे कि आदतें बने। हमारे वालिद साहब रहमत अल्लाह अलैह बचपन से हमें घर में हर एक को नसीहत करते थे, तीन चीज़ों से बचो, तीन चीज़ों से, एक बीड़ी सिगरेट, दूसरे पान और तीसरे चाय। तीन, इसको आदत में बनाओ। तो अल्हम्दुलिल्लाह अल्लाह ने दो चीज़ों से बचाए रखा, घर में हर फल को बचा रहे। चाय तो ऐसी चीज़ है जो लेकिन आदत फिर भी नहीं बनी। चाय पीते ज़रूर है और पीनी चाहिए, वो तो नशात पैदा करते है, माकूलात मशरूबात में दाखिल है, अच्छी चीज़ है, नशात पैदा होता है, लेकिन आदत नहीं। आदत के मतलब मजबूर हो जाए आदमी का, आज चाय नहीं मिली, आज चाय नहीं मिली, आज चाय नहीं मिली, फौरन। जैसे एक जगह कुछ मेहमान आए, फजर की नमाज पढ़ी और उसके बाद मेज़बान ने पूछा भाई नाश्ता कितने बजे करोगे। जैसे फजर के बाद थोड़ी देर सोने की आदत होती है, डेढ़ दो घंटा, तो कोई आठ बजे साढ़े आठ बजे इस तरह की बात हो रही थी। खैर वो तय हुआ कि भाई चलो इतने बजे नाश्ता करेंगे, उससे पहले आराम कर लें। तो उनमें से एक साहब चाय के आदि थे, सुबह उठते ही चाय चाहिए थी। तो उन्होंने कहा अरे भाई चाय तो पिला दो, नाश्ता तो साढ़े आठ बजे कराओ, नौ बजे कराओ, ये चाय तो पिला दो। मजबूर थे वो अपनी आदत से, तो उन्हें कहना पड़ा। तो आदत इसे कहते हैं कि वो मशवरा हुआ कि भाई ठीक है सो जाओ, आठ साढ़े आठ बजे नाश्ता होगा, अरे चाय तो पिला दो, इसे कहते हैं आदत। और जिसको आदत नहीं होती, अल्हम्दुलिल्लाह आठ बजे पिए नौ बजे पिए कोई मसला नहीं। हमने अपने बचपन में देखा बाद बुजुर्गों को, इस कदर चाय की आदत थी कि इफ्तार के वक्त में एक खजूर और फौरन चाय, एक खजूर फौरन चाय। तो चाय भी दस्तरखान पर इफ्तार की जगह पर हाजिर होती थी। यहाँ तो अल्हम्दुलिल्लाह किसी की आदत देखी नहीं, लेकिन हमने अपने बचपन में ज़रूर देखी है। तो ये आदत होती है। तो तीन चीज़ों की ख़ास तौर पर बड़ी अहमियत वाले साहब बयान करते थे, एक बीड़ी सिगरेट न पियो, दूसरे पान न खाओ और तीसरे नंबर पर चाय न पियो। चाय के मतलब आदत न डालो। तीन चीज़ों से बच गए तो समझो कि बहुत बड़े फिक्र से बच गए, और वाकईतन एक बड़ी परेशानी और फिक्र की बात है। अल्लाह हम सब को बचाए। तो इस पर बात चल रही है कि इबादत आदत बन जाए, फिर इबादत करने को मज़ा आए, इबादत करने तब तबीयत खुद चले। अल्हम्दुलिल्लाह हासिल है बहुत से लोगों को, मैं कहता हूँ बार बार इस पर अल्लाह का शुक्र करता हूँ, लोगों में शुक्र करना चाहिए। कितने इंसान हैं माशाल्लाह सुम्मा माशाल्लाह इस मुल्क के अंदर जिनको नमाजों की आदत बनी हुई है। उलमा नहीं, आवाम, अवामुल मुस्लिमीन, सालहीन में दाखिल है, नेक लोगों में शामिल हैं, बगैर मस्जिद में आए इनको चैन नहीं आता। अल्लाह ये तौफीक को बाकी रखे। बहुत बड़ी नेमत, बहुत बड़ी दौलत है, सारे हालात सारी दौलत माल पैसा होते हुए फिर इंसान की रगबत आखिरत की तरफ हो, नमाजों की तरफ हो, मस्जिद की तरफ हो, ये अल्लाह का बहुत बड़ा इनाम है, बहुत बड़ा करम है। कुरान करीम की आयत पढ़ी, इन्नल्लज़ीना आमनू व अमिलुस्सालिहात, जो लोग ईमान लाए जो लोग नेक अमल करें, अल्लाह ताला फरमाते हैं कानत लहुम जन्नतुल फिरदौस, उनके लिए जन्नतुल फिरदौस नुज़ुलन मेहमानी की जगह होगी। अल्लाह फरमाते हैं हम मेहमानी करेंगे तो हक ताला शानो मेज़बान होंगे और हम वहाँ पर गोया मेहमान होंगे। और हम मेहमान कब बनेंगे और कब हमें मेहमान बनने का हक हासिल होगा, जबकि दुनिया में रहते हुए हम अल्लाह ताला की मेज़बानी करें। यहाँ दुनिया में हम मेज़बान हैं, अल्लाह ताला मेहमान है, अल्लाह ताला मेहमान है, हम मेज़बान हैं। अल्लाह ने हमें दुनिया में भेजा और दुनिया की चीज़ों का हमें मालिक बना दिया, भाई ये घर तुम्हारा, ये माल तुम्हारा, ये पैसा तुम्हारा, ये चीज़ तुम्हारी, अब अल्लाह कहते हैं कोई जो हमारी मेहमानी करे, इसीलिए हदीस शरीफ में आता है हदीस कुदुसी, तुम्हें सबसे ज़्यादा करीब अगर किसी इंसान के पास आ सकता हूँ तो उसके टूटे हुए दिल में, उसके टूटे हुए दिल में। अल्लाह ताला मेहमान बनते हैं, जिस इंसान का दिल टूटा हुआ हो, गमों में चूर हो, परेशान हो, और वो अल्लाह की फरियाद करता हो, अल्लाह को पुकारता हो, अल्लाह फरमाते मैं ऐसे टूटे हुए दिल में अपना घर बनाता हूँ, मैं अपनी जगह बनाता हूँ। हक़ ताला शानो यहाँ पर मेहमान है, हमको अल्लाह ने बनाया मेज़बान, हमें मेज़बानी करनी है। मेज़बानी क्या है? देखो हर इंसान जो है मेहमान को खुश करने की पूरी फिक्र करता है, एक आम मिजाज है, अल्लाह ने तबीयत में बात रखी है, इंसानियत में बात है। शरीफ इंसान जितने भी होते हैं वो कुछ भी हो जाए लेकिन मेहमान को अच्छा से अच्छा खिलाए, अच्छा से अच्छा पिलाए, अच्छी से अच्छी जगह सुलाए, उसकी राहत का इंतज़ाम और उसके परहेज़ का एहतमाम, परहेज़ का ख्याल, उसकी तबीयत का ख्याल, ये अमूमन इंसानों में अल्लाह ने ये वदियत रखा है। इसमें मज़हब का ही बात होता है, फ़र्क नहीं पड़ता है, दूसरे मज़हब वाला इंसान भी इंसान होने के नाते अगर कोई उसके घर मेहमान बनाओ तो उसका एहतराम करता है। इसी तरीक़े पर हम इस दुनिया में मेज़बान हैं, अल्लाह ताला हमारे मेहमान हैं। अल्लाह की मेहमानी क्या करनी है? अल्लाह के अहकाम की इताअत करनी, अल्लाह को खुश करना है, और अल्लाह को खुश करेंगे हम नेक काम करके, गुनाहों से अपने आप को दूर करके और नेक काम करके हम अल्लाह ताला को राज़ी करेंगे, अल्लाह खुश हो जाएंगे। जब अल्लाह ताला दुनिया में हमसे खुश होंगे फिर इसका बदला जो है वो वहाँ भी आएगा। ज़ाहिर दुनिया में आप देखते हैं कोई आपके यहाँ मेहमान आए, आप उसका हद दर्जा इकराम करेंगे, एहतमाम करेंगे, कभी इत्तेफाक से आपका जाना होगा तो वो भी आपका ख्याल रखेगा। ये नहीं कि भाई ठीक है आया होगा कोई, जाओ अपनी जगह पर जाए, ऐसा नहीं है। ये इंसान के एक मिजाज बना हुआ है, कोई आपके यहाँ आएगा आप इकराम करेंगे, तो जब आपका कभी उधर गुजर होगा तो वो आपका ज़रूर इकराम करेगा। अरे भाई हम इनके यहाँ गए थे, इन्होंने हमारा बड़ा इकराम किया, बड़ा एहतराम किया, हमारी ज़रूरत का ख्याल रखा, हमारे साथ बहुत ही खुश दिली के साथ मामला किया, लिहाजा अब वो भी आपके साथ वैसा ही मामला करेगा। यह है यानी उसूल, पूरी दुनिया का उसूल ये, वो आपका ख्याल रखता है, आप उनका ख्याल रखते हैं। इसी तरीक़े पर हम अल्लाह ताला के अहकाम का ख्याल रखेंगे। अल्लाह को खुश करना ये है, अल्लाह खाते नहीं, अल्लाह पीते नहीं, अल्लाह किसी चीज़ के मौके मोहताज नहीं, अल्लाहु समद, अल्लाह बेनियाज है, ना अल्लाह आपसे खाना मांग रहे हैं, न पानी मांग रहे हैं, न क़याम की कोई जगह मांग रहे हैं, बस अल्लाह की मेहमानी क्या है, अल्लाह के अहकाम पर हम अल्लाह को राज़ी कर दें, बस खुश कर दें अल्लाह। जितना हम अल्लाह ताला को खुश करेंगे उसके अहकाम की इताअत करके, चाहे दुनिया के हालात कैसे ही हों, कैसे ही हमें मजबूर कर रहे हों किसी गलत रास्ते पर जाने की तरफ, लेकिन हम अल्लाह के अहकाम की इताअत करें, यहाँ अच्छे और बुरे को पहचानें, अच्छाई पर चलें, बुराइयों से बचें, ये बहुत ज़रूरी है, बहुत ही अहम है, बहुत अहमियत रखता है ये कि हम इस दुनिया में रहते हुए माल और दौलत के नशे में रहते हुए फिर भी अल्लाह को नाराज़ ना करें, अल्लाह को खुश करें। हर इंसान की जिम्मेदारी है, हर इंसान का फरीदा है कि वो दुनिया में अल्लाह को राज़ी करने वाले अहकाम पर अमल करे और नाराज़ करने वाली चीज़ों से वो एहतियात करे और बचे और बचाए अपने आप को। अल्लाह मुझे भी तौफीक दे, आप हजरात को भी तौफीक अता फरमाए। हम सब मोहताज हैं, दुनिया में आए इसलिए ताकि अल्लाह की फरमा बरदारी करें, अल्लाह की इताअत करें, कैसा ही काम हो, कैसी ज़रूरत हो, लेकिन अल्लाह को नाराज़ ना करें, और दुनिया के हर नक्शे में हम अल्लाह को राज़ी करें। कोई दुकानदार हो तभी वो अल्लाह को राज़ी कर रहा है, गलत किस्म की चीज़ें दुकान में नहीं रखता है अगर जो उसमें नफ़ा ज़्यादा होता है, लेकिन कहता है भाई अल्लाह ने मना किया इसको इस्तेमाल ना करो, हम भी घर में नहीं रखेंगे। एक आदमी ताजिर है तो उस अंदाज से चल रहा है, एक आदमी मुलाजिम है तो मुलाजमत का अंदाज कर रहा है, मुलाजमत में खयानत नहीं कर रहा है, मुलाजमत सही ढंग का कर रहा है, मालिक को राज़ी कर रहा है, मालिक के کہ اصول پر کام کر رہا ہے, یہ دنیا داری ہے لیکن دنیا کے ساتھ ساتھ یہ دین بھی ہے, دین پر عمل کرنا بھی ہے. بہت سے لوگ نماز بھی روزے بھی سب کچھ پڑھتے ہیں لیکن بعض مسائل میں بعض چیزوں میں گڑبڑی کر جاتے ہیں, دنیوی معاملات میں گڑبڑی کرتے ہیں, خیانت کرتے ہیں, نہ معلوم کیا کیا. اللہ سب سے بچائے, معاملات بھی صاف صاف ستھرے ہوں اور پھر ہم اللہ کو راضی کرتے ہوئے ہم آگے بڑھتے جائیں تو انشاءاللہ ثم انشاءاللہ ہماری دنیا بھی درست ہوگی, ہماری آخرت بھی درست ہوگی. دیکھیے انگریز جو ہے وہ ہمارے ذہن کے اعتبار سے ہم جانتے ہیں ان کو, وہ کافر ہیں لیکن دنیا کے معاملات ان کو دیکھے کتنے صاف ستھرے ہیں, کوئی گڑبڑی نہیں ہے. اگر مال آپ کو پسند نہیں آیا آپ اسی طرح واپس کر دیجیے, مدت ہوتی ہے ہفتے میں دو ہفتے میں آپ نے واپس کر دیا آپ کو پیسے واپس مل جاتے, ایک بات ہے کہ خوبی کی بات ہے. اگر کوئی کھوٹ نظر آئے آپ کو ان کے مال میں اور مال انہوں نے بھیج دیا پارسل سے, آپ نے کہا مال میں یہ کھوٹ ہے, فوراً وہ اس مال کو واپس لے لیں گے اس کے جگہ پر دوسرا آپ کو دے دیں گے. جبکہ ہمارے یہاں اس طریقے کی باتیں بہت کم ہوتی ہیں, ہم کہتے بھائی ایک مرتبہ دے دیا پھر دوبارہ مال ہم واپس نہیں لیں گے. وہاں تو ہندوستان میں لکھا ہوا تھا ویچے لو مال پاسو لیوا میں نہیں آ رہے, وہ رسید دیتے ہی لکھا ہوا ہوتا ہے کہ جو مال بھیج دیا واپس نہیں. اچھا نکلے برا نکلے تمہاری قسمت تم جانو, اور یہاں ہے کہ بھائی خراب نکلا فوراً واپس کر, اچھا اچھا مال لے کے بھی واپس کر دیتے لوگ. ہمارے لوگ بہت اچھی ترکیب جانتے ہیں, ایک مرتبہ مال لیا وہ 25 پاؤنڈ کا تھا, پھر جگہ دوسری دکان وہی مال 15 پاؤنڈ کا ہے تو بھائی پسند نہیں آیا مال لے لو. خیر یہ سب چیزیں ہوتی ہیں, ہم معاملات بھی صاف کریں, معاملات شریعت کا ایک حصہ ہے. آج انگریز یا دوسرے لوگ اگر تجارت میں آگے بڑھ رہے ہیں تو ان کے بڑھنے کی وجہ ہے کہ ان کے کاروبار میں سچائی امانت ہے, دیانتداری ہے, وہ دھوکہ نہیں دینا چاہتے, اور ہم میں دھوکہ عام ہو گیا ہے. اللہ اس سے حفاظت فرمائے, ہر چیز میں معاملہ صاف ہو. تو جب ہم اللہ تعالیٰ کی مہمانی کریں گے اس دنیا میں پھر اللہ فرماتے ہیں ہم وہاں تمہاری مہمانی کریں گے, اور جنت الفردوس میں جنت الفردوس نزلہ. اور جس طرح دنیا میں تم ہمیشہ اللہ کو راضی کرتے رہے تو ہم بھی تم کو ہمیشہ کی جنت عطا فرمائیں گے, خالدین فیہا ہمیشہ رہیں گے, لا یبغون عنہا ولا, پھر واپسی کا سوال ہی نہیں, پرمیننٹ ویزا ہے. اللہ مجھے بھی اس کا مستحق بنایا, حضرات کو بھی نیک اعمال کی توفیق عطا فرمائے, اللہ تعالیٰ گناہوں سے مجھے بھی بچائے آپ بھی بچائے, ساری امت اسلامیہ امت مسلمہ امت مومنہ کو اللہ تعالیٰ ہر چھوٹے بڑے گناہ سے بچا کر دین پر صراط مستقیم پر چلنے کی پوری پوری توفیق عطا فرمائے. سبحان اللہ بحمدہ سبحان اللہ العظیم.